لهم. لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين أبي القاسم محمد. وآله الطيبين الطاهرين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما على بقية الله في الأرضين وحجته على العالمين الإمام المنتظر والحجة الثاني عشر. اللهم اجل فرجه وقرب زمانه وكثر انصاره واهلك اعداءه ولعنة الله على اعدائهم اجمعين. اما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد، بسم الله الرحمن الرحيم، نحن نكتب ما قدموا واثارهم. وقال عسى ربك أن يبعثك مقاما محمودا. وقال قل جاء الحق وزهق الباطل إن الباطل كان زهوقا. وقال ولسوف يعطيك ربك فترضى. شب جمع ایام عزا کے پہلے عشرے کی شب جمع باب الحوائج کا ذکر کرنے والی رات اور معراج کا بیان جو موضوع نہیں تھا، باتیں تو کچھ اور تھیں، لیکن ان دوسری باتوں کو سمجھانے کے لیے معراج کا واقعہ پڑھنا پڑا. یہ تین چیزیں ہماری آج کی مجلس میں بیان کی جائیں گی، گرچہ ایک گھنٹے میں ان سب کا بیان ذرا مشکل تو ہے، تو ہو سکتا ہے کہ کسی وقت میری مجلس کی سپیڈ ذرا سا فاسٹ ہو جائے. ایک جملہ میں نے کل یا پرسوں دو دن پہلے کہا تھا کہ معراج کے اس واقعے کے اندر مولا کی ولایت کا اعلان ہونا تھا، علی کی ولایت امت کو عطا ہونا تھی، اصول دین کو کمپلیٹ کرنا تھا. توحید آ چکی ہے، قیامت کا بیان آ چکا ہے، یہ معراج سے پہلے رسالت کا تو تذکرہ ہو چکا ہے، اب امامت کا مسئلہ. مگر اسی معراج کے سفر میں پہلے سے لے کے آخری یعنی بارہویں امام تک کا بیان ہوا، اور یہی وجہ ہے کہ قرآن کریم میں سورہ بنی اسرائیل یعنی چلڈرن آف اسرائیل، اس سورے میں تین الگ الگ جگہوں پر معراج کے ذکر کو ذکر کیا گیا. ان میں سے جو تیسری جگہ ہے جہاں کی آیت میں اکثر تلاوت کر رہا ہوں، رب ادخلنی مدخل صدق واخرجنی مخرج صدق واجعل لی من لدنک سلطانا نصیرا، وہیں پہ یہ آیت بھی آئی ہے جو آج میں نے خطبے میں دوسری آیت بنا کے تلاوت کی ہے. یہ آیت بھی معراج کے سفر میں عطا ہوئی ہے، اور بنی اسرائیل میں جہاں سورہ بنی اسرائیل سورہ نمبر 17 پارہ نمبر 15 جہاں پہ معراج کا تیسری بار ذکر ہوا، وہاں پہ یہ آیت آئی. کون سی آیت؟ اگرچہ یہ آیت آدم سے لے کے قیامت تک کے لیے، لیکن صحیح معنوں میں اس آیت کا امپلیمنٹ اس دنیا میں ہوگا جس دن امام ظاہر ہوں گے. یہی وجہ کہ تمام روایتوں میں یہ جملہ لکھا، کیونکہ ابھی ابھی ایک اناؤنسمنٹ ہوا جس سے مجھے پتا چلا کہ برمنگم کی اس محفل میں دعائے سماعت ریگولر پڑھی جاتی. دعائے سماعت کا تعلق ظہور امام سے ہے، لیکن اس سے پہلے جمعے کے دن فجر کے وقت جب جبرائیل زمانے کے امام کے ظاہر ہونے کا اعلان کریں گے، میں ذرا زیادہ فاسٹ ہو گیا تھا، جمعے کے دن فجر کے وقت جب جبرائیل یہ اناؤنسمنٹ کریں گے، جبرائیل سید الملائکہ، تمام ملائکہ کا سردار ہے، اسٹیٹس بہت ہائی، وہ جماعت کے مکھی نہیں ہیں لیکن یہ ان کی ذمہ داری ہے کہ اناؤنسمنٹ وہ کریں. جب وہ یہ اناؤنسمنٹ کریں گے کہ امام آ چکے ہیں، تو جس آیت کی تلاوت کر کے امام کے آنے کا پیغام دیں گے وہ یہی آیت جو شب معراج سورہ بنی اسرائیل میں آئی، جا الحق وزحق الباطل ان الباطل کان زہوقا، آج حق آ گیا، باطل مٹ گیا اور ہمیشہ ہمیشہ کے لیے باطل کو مٹنا. یہ ویسے تو یہ ایسا یونیورسل قسم کا پرنسپل ہے کہ آدم سے لے کے قیامت تک ہمیشہ حق آتا ہے اور باطل مٹتا. لیکن صحیح معنوں میں جو اس آیت کی ضرورت پیش آئے گی وہ زمانے کے امام کے ظہور کے وقت کے، جس کا کام ہی یہ ہے کہ دنیا سے تمام ظالموں کا خاتمہ کرے. لیکن یہ آیت جو امام زمانہ کے ظہور کا اعلان ہے، یہ کب عطا ہوئی ہے؟ معراج کی رات. تو بس اس آیت کے بعد پھر وہ میرا کل کا جملہ کہ جب پیغمبر گئے تو مزید بھی زمانے کے امام کے حوالے سے کچھ باتیں پروردگار نے ہمیں اور آپ کو دی ہیں، لیکن وہ آج کے مجلس میں بھی نہیں آ سکتی ہیں کیونکہ اور بہت ساری باتیں. اسی معراج کے سفر میں اللہ کا رسول گرچہ ایک دعا لے کر گیا تھا، وجعلی من لدن کا سلطان النصیرہ، ایک مددگار چاہیے، ایک دعا لے کر گیا تھا، لیکن قرآن کریم نے یہ جو اعلان کیا معراج سے پہلے وہ معراج میں پورا ہوا، وَلَسَوْفَ يُعْتِيكَ رَبُّكَ فَتَرْضَى، اے حبیب اللہ تجھے اتنا دے گا اتنا دے گا اتنا دے گا کہ تو اللہ سے راضی ہو جائے گا. انسان کی سب سے بڑی کامیابی یہ ہے کہ اللہ اس سے راضی ہو جائے، مگر قرآن کریم میں تین جگہوں پہ فارمولہ الٹا ہو گیا. انسان کی سب سے بڑی کامیابی یہ ہے کہ اللہ اس سے راضی ہو جائے، ہم سے اللہ راضی ہو جائے بس ہم سکسیسفل. چاہے ہم نے بزنس اسٹیبلش کیا ہو کہ نہ کیا ہو، اچھا مکان بنایا ہو کہ نہ بنایا ہو، مرسیڈیز گاڑی میں بیٹھے ہو کہ نہ بیٹھے ہو، اللہ راضی ہو گیا یہ ہماری کامیابی. مگر تین جگہ قرآن نے فارمولہ الٹ دیا اور وہاں پہ کہا تین جگہوں پہ کہ کچھ بندے ایسے ہیں کہ اللہ کی یہ خواہش ہے کہ وہ اللہ سے راضی ہو جائیں. اس میں ایک راضیت مرضیہ، یا ایتہ النفس المطمئنہ ترجعی الی ربک، عصر عاشور عموماً یہ آیت آقا حسین کے لیے تلاوت کی جاتی ہے بھی ان کے لیے، حسین میری بارگاہ میں آ جا اس حالت میں کہ میں تو تجھ سے راضی ہوں تو بھی مجھ سے راضی ہوا. مگر حسین سے پہلے یہ اعلان اللہ نے حسین کے بابا کے لیے کیا، وَمِنَ النَّاسِ مَنْ يَشْرِ نَفْسَهُ ابْتِغَاءَ مَرَضَاتِ اللَّهِ، ایک ایسا بندہ ہے جو رسول کے بستر پر شب ہجرت سو کر اللہ کی رضا کو خرید رہا، اور اس سے پہلے یہ اعلان رسول کے لیے کیا، وَلَسَوْفَ يُعْتِيكَ رَبُّكَ فَتَرْضَى، ساری کائنات اپنا ہر عمل کرتی ہے ایوری ایکشن کہ اللہ کو راضی کرنا، اور اللہ کہہ رہا ہے اے حبیب ہم تجھے اتنا دیں گے اتنا عطا کریں گے یوتی کا کہ تو کہے گا کہ ہاں اے خدا اب میں تجھ سے راضی ہوں. رسول راضی ہوں اللہ سے بہت بڑی منزلت ہے، لیکن ایک مجلس میں بہت ساری باتیں جمع کرنے کا وقت نہیں مل رہا. اب یہ جو قرآن نے کہا والا صوفہ، صوفہ کا لفظ آیا، بہت جلد ان قریب زمانہ آنے والا ہے، ٹائم آنے والا ہے اور بہت قریب آنے والا ہے، وہ شب معراج. خودی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے خدا بندے سے خود پوچھے بتا تیری رضا کیا ہے، علامہ اقبال کا یہ شعر، اور کسی کے لیے ہو کہ نہ ہو رسول کے لیے ضرور کہ اللہ خود بندے سے پوچھتا ہے بتا تو کس چیز پہ راضی. یہ شب معراج پیغمبر کو وہ سب چیزیں عطا ہوں کہ قرآن نے کہا اتنا دینا ہے اتنا دینا ہے کہ تو راضی ہو جا. چنانچہ وہ جو سورہ بنی اسرائیل میں معراج کا تیسری جگہ تذکرہ شروع ہوا آیت نمبر 78 سے، وَجَلِّ لِلَّذُنْكَ سُلْطَانَ النَّصِيرَ کی آیت اس کے بعد آئی، جَعَ الْحَقَّ وَزَحَقَ الْبَاطِلَ آیت بعد میں آئی، رَبِّ اَدْخِلْنِي مُدْخَلَ صِدْقٍ آیت بعد میں آئی، پہلی آیت جو آئی अकीम सलात अल दुलूक की शम्स इला गसक लैल, जो नमाजें वाजिब हो रही है पांच, नमाज पढ़ा करो जुहर की। कुरान में भी जब नमाजों की तरतीब बताई गई तो जोहर पहले, और इसका रीजन दो दिन पहले की मजलिस में आ चुका। जो लोग आज पहली बार मजलिस अज़ा में यानी इस अशरे में मेरी मजलिस में पहली बार आए हैं, वो कुछ बातें शुरू में नहीं समझ पा रहे होंगे, लेकिन बहुत ही सिंपल बातें कि कुरान में भी जहां नमाजों की तरतीब आई, फजर नहीं, पहले लिदुलू की शम्स जोहर की नमाज, जोहर असर, इला गसक लैल मगरिबी शा, व कुरान अल फजर, और फिर नमाज फजर, तीन टाइमिंग बताए पांच नमाजों के लिए। एक हम पर यह भी एतराज होता कि नमाजें पांच हैं तो टाइमिंग भी पांच होने चाहिए, लेकिन सूरह बनी इसराइल मेराज के सफर में पैगंबर पर जब पांच नमाजें मुकम्मल की गई तो कुरान ने टाइमिंग सिर्फ तीन बताए। लेकिन आज फिलहाल नमाज का मौजू नहीं, ना नमाज के टाइमिंग का मौजू है, ना नमाज की सीक्वेंस का मौजू कि हम हमेशा स्टार्ट करते हैं फजर से, कुरान स्टार्ट कर रहा है जोहर से। लेकिन इसके बाद की आयत, वमिन अल्लैल फतहज्जद भी, और देखो ये पांच नमाजें तो हैं, रात को नमाज शब भी पढ़ते रहना, नाफिलतन लक, ये वाजिब नमाजों पे एक इजाफा, असा रब्बुका अन यबअसका मकामम महमूदा, इसकी बरकत से अल्लाह तुम्हें मकाम महमूद अता करेगा। अब ये मेराज की रात, यानी मेरा असल जुमला ये कि अल्लाह दे रहा है रसूल को इतना कि रसूल राजी हो जाए, मददगार भी दिया जिसके लिए रसूल आए थे, उम्मत के लिए वह तमाम दुआएं भी पूरी की जो दो दिन मेरा उन्वान रहा, और आने वाले कल में भी उस पर जरा बात आगे की जाएगी, आज वक्त नहीं, और मकाम महमूद भी अता किया, रसूल को अता हो रहा। देखिए मैं जहां तक जा रहा हूं अभी आपकी समझ में बात आ जाएगी। ये मेराज की रात अल्लाह दे रहा है, दे रहा है, दे रहा है, इतना देना है कि रसूल को राजी करना। हक शफात रसूल के पास हमेशा से था, लेकिन उसका ऐलान भी मेराज की रात हुआ, मकाम महमूद, हक शफात, अली जैसा मददगार, उम्मत के लिए हर किस्म की दुआएं, ये सब इस अहम तरीन सफर में अल्लाह के रसूल को अता हो रहा है और मिल रहा। मगर यहीं पे जाके जो मैंने दूसरी मजलिस में एक जुमला कहा था और आधा कहा था, मैंने अर्ज किया था कि मैं आगे कंप्लीट करूंगा, इस वक्त कंप्लीट हो रहा, और वो ये कि यह सब कुछ रसूल को मिला मेराज में सातवें आसमान से भी आगे जाके। अब वो अल्लाह ने एक तरीका बनाया पैगंबर का प्रोटोकॉल दिखाकर, पैगंबर की अजमत दिखाकर, मगर जब अल्लाह का रसूल वापस आया तो वो सबको हमारे लिए कितना सिंपल और इजी बना दिया। कहा, अब पैगंबर ने जबान से नहीं कहा लेकिन पैगंबर का अमल, कि ये सब कुछ मुझे मिला जब मैं इस सफर पे गया, बहुत लंबा सफर था, बहुत दूर का सफर था, सेवेंथ हेवंस या स्काईज उसके भी आगे एंड बियॉन्ड, ये तुम्हें सब कुछ मिल सकता है यहीं पे बैठे बैठे। कैसे? जब वो रिवायत आ गई कि अस्सलात व मेराजुल मोमिन, ये नमाज जिसे तुम बहुत ही मामूली समझते हो, ये मोमिन की मेराज है, हर नमाज में मोमिन अल्लाह के पास पहुंच जाता है, और यही मोमिन की मेराज है नमाज, मेराज का मतलब हर नमाज में मोमिन अल्लाह के पास पहुंच जाता है। ये दूसरी बात है कि हम रियलाइज नहीं करते हैं लेकिन पहुंच जाते हैं। यही हमारे उलमा ने एक जवाब दिया उस ऑब्जेक्शन या एतराज का जो मौला के फजाइल पर दुश्मनान अहले बैत ने किया। मौला की जितनी फजीलतें सब पर दुश्मनान अहले बैत का कोई ना कोई एतराज होता, बल्कि अब ये जो आज का मजमा है ना, मुझे पता ये हजरत अब्बास के नाम पर, बाबुल हवाइज के नाम पर आया है, मेरी मजलिस सुनने नहीं आया, चुनाचे इनको बहुत सारी ऐसी बातें बताना मुश्किल हो रहा है जो इनकम्प्लीट पहले आ चुकी हैं, फिर भी ये जुमला के दुश्मनान अहले बैत ने फजाइल पर जो एतराज किए, बहुत सारे हर चीज पे एतराज, लेकिन ये थोड़ा पास था। करंट जो जमाना है, यहां तो मुहिब्बान अहले बैत سو کالڈ مومنین اپنے آپ کو خالی زبان کی حد تک یہ کہنے والے کہ ہم امام علی کی امامت کو مانتے ہیں ان کے بھی اتنے ہی اعتراض ہوتے ہیں. ٹاپک بالکل چینج ہو جائے گا, دو دن پہلے بھی بات ہوئی کل بھی بات ہوئی, لیکن بہرحال مولا ایک مولا کی ایک وہ فضیلت جو میرے اصل عنوان سے ریلیٹڈ ہے کہ ولایت علی. قرآن کریم میں سورہ مائدہ کی ایک آیت آئی ہے, انما ولیکم اللہ ورسولہ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون. تمہارے تین مولا, ایک مولا نہیں. لیکن پھر قرآن نے کہا انما اور اونلی تین مولا ہیں, چوتھا بھی کوئی نہیں ہے, تین ہی ہیں. انما, یہ انما وہ لفظ ہے جو آیہ تطہیر میں بھی آیا ہے اور آیہ ولایت میں بھی آیا, اور انما کا مطلب یہ ہوتا ہے کہ گیٹ بند, کہ جو اس آیت میں آ گیا اس کے علاوہ آپ کہیں سے کسی کو آپ انکلوڈ نہیں کر سکتے, جسے علمی زبان میں کہتے ہیں کلمہ حصر. اونلی تین مولا, یہ بھی غلط ہے کہ صرف ایک مولا ہے اللہ مولا قرآن کے دو اگینسٹ, اور یہ بھی غلط ہے کہ آپ نے کہا جب قرآن نے تین مولا کہے تو ہم کچھ اور مولا بڑھا دیں گے. نہیں, انما تین مولا, اب اس میں اللہ ہے, رسول ہے, وہ مومن ہے. تیسرا مولا کون ہے؟ وہ مومن جو حالت رکوع میں زکات دیتا. اب یہ مولا کی بہت بڑی فضیلت, تمام عالم اسلام نے واقعہ لکھا تو, لیکن اب اعتراض شروع ہوا. اور یہ ایک ایسا سبجیکٹ ہے جو میرے آج کی مجلس کو ہر طرح سے انکمپلیٹ چھوڑ دے گا, کوئی بات بھی پوری نہیں ہوگی. تو وہ باقی باتیں چھوڑیں, ایک آبجیکشن یہ کہ ہم سے کہا جاتا ہے کہ آپ لوگوں کی عقل کیسی الٹی عقل ہے, ہم سے کہا جاتا. مولا کے فضائل کو آپ جب پڑھتے ہیں تو ایسا لگتا ہے کہ عقل استعمال ہی نہیں کرتے. یہ ہم سے نہیں کہا گیا, یہ رسول سے کہا گیا. چنانچہ قرآن کو کہنا پڑا والنجم اذا ہوا ما ضل صاحبکم وما غوا. یہ رسول نہ گمراہ ہوا ہے نہ اپنے دل سے کوئی بات کہہ رہا ہے. یہ قرآن کو کیوں کہنا پڑا جب مسلمانوں نے اعتراض کیا کہ علی کی محبت میں, داماد کی محبت میں رسول نعوذ باللہ الٹی سیدھی باتیں کر رہے ہیں. خیر, بات کہیں اور جا رہی ہے. مولا پہ اعتراض, میں بالکل معراج کے حوالے سے جو بات آگے بڑھا رہا ہوں وہیں پر ہوں. ایک اعتراض, وہ اعتراض کیا؟ وہ اعتراض یہ ہے کہ ایک طرف تو آپ لوگ کہتے ہیں, اب یہ یوٹیوب کا سب سے بڑا مسئلہ یہ کہ اب میں دشمن کا اعتراض بتا رہا ہوں, میرا شروع کا جملہ کاٹ کے اس کے بعد اگر جملے یوٹیوب پر یہ کہہ کے ڈالے جائیں کہ دیکھیے برمنگم کی اس محفل عباس کے اندر صادق حسن صاحب نے مولا کے خلاف تقریر کی, کیسے اس کو کنٹرول کیا جائے؟ میرا جملہ آپ سنیے. وہ اعتراض کرتے ہیں کہ ایک طرف آپ یہ کہتے ہیں کہ علی اپنی نماز میں اتنا کنسنٹریشن سے کام لیتے تھے کہ پاؤں سے تیر کھینچو تو پتہ نہ چلے, اور دوسری جانب آپ کہتے ہیں کہ مسجد میں ایک فقیر آیا اور لوگوں سے زکات مانگتا رہا یا چیریٹی مانگتا رہا اور علی نے حالت نماز کے اندر اس کی بات سن کے اس کو انگوٹھی دے دی. کہا یہ دو باتیں جو ہے نا یہ میچ نہیں کر رہی. ایک طرف آپ کہتے ہیں علی کی نماز ایسی کہ پاؤں سے تیر کھینچو, علی کو پتہ ہی نہیں دنیا کے بارے میں, علی نماز میں سب بھول جاتے ہیں. دوسری طرف اتنا علی نماز کے اندر ادھر ادھر کی آوازیں سن رہے ہوتے ہیں کہ وہ فقیر بھی آیا اور اس کی آواز بھی سنی اور اس کو زکات بھی دی. اب یہ ایک اعتراض, اس کے بہت سارے جواب دیے گئے ہیں, لیکن ون آف دا ریپلائی میرے اس وقت کے ٹاپک سے ریلیٹڈ, اس وقت کا ٹاپک بہت, اس کے فخر الدین رازی نے بہت ڈیٹیل سے لکھا, لیکن ٹائم کم ہے, میں مجلس زیادہ فاس بھی نہیں پڑھ پا رہا ہوں, باتیں بہت زیادہ پھیلا کے بیٹھ گیا ہوں. کہا گیا نعوذ باللہ کہ علی کی نماز ایسی ہے جیسی ہم اور آپ پڑھتے ہیں. ہم اور آپ تو ایسی نماز پڑھتے ہیں کہ اگر ٹی وی کا پروگرام بھی آ رہا ہے تو ہم کو پوری کی پوری اس کی تفصیل بھی پتا ہوتی ہے, نماز بھی ہماری جاری, سارا بزنس ہم کر لیتے ہیں, نماز کے اندر نماز بھی پڑھ رہے ہیں اور دماغ دماغ میں سارے اکاؤنٹس بھی تیار ہو رہے ہیں. کہا کہ علی کی ایسی نماز ہوتی ہے؟ اور اگر ایسی ہوتی ہے تو وہ روایت مت پڑھو کہ پاؤں سے تیر کھینچے تو پتا نہ چلا. اب اس کا جواب کیا؟ ون آف دا ریپلائی, शम्सुल उलमा मरहूम अल्लामा सिफ्ते हसन साहब, इंडिया पाकिस्तान ने बहुत बड़े बड़े उलमा पैदा किए। आज की हमारी यंग जनरेशन को कुछ पता ही नहीं कि इंडिया का हौजा क्या था, पाकिस्तान का हौजा क्या था। चुनाचे इंडियन पाकिस्तानी उलमा पर क्रिटिसिज्म भी बहुत ज्यादा बढ़ रहा। वो हमारे उलमा गुजरे हैं जिनका एहतराम नजफ और कुम के हौजा इल्मिया ने किया और ये कहकर किया कि इस्लामिक हिस्ट्री में इतने बड़े आलिम नहीं गुजरे। अब वो एक अलग टॉपिक, लेकिन आगा नासुर मिल्लत है मसलन, या मिंबर का सबसे बड़ा नाम। कहा जाता है कि उर्दू ओरेटरी में शम्सुल उलमा अल्लामा सिफ्ते हसन से बड़ा ओरेटर कोई नहीं गुजरा। ठीक है, मुझे पता कि वेस्ट में उर्दू ओरेटरी शायद डाइंग स्टेज पर, 10 साल 12 साल 15 साल, लेकिन बहरहाल हिस्ट्री के अंदर तो रिकॉर्डेड है उनका जवाब था। पूरी रिवायत ये कि एक फकीर आया मस्जिद में, अपने गुर्बत बयान कर रहा, जकात की रिक्वेस्ट कर रहा, अली नमाज पढ़ रहे जो पैगंबर ने खंदक में भी एक तरीका इख्तियार किया था। अली अपनी नमाज में है, ये जो जुमला खंदक का तरीका इसको बाद में बताऊंगा अगर जरूरत हुई। अली नमाज पढ़ रहे, जब उसको कहीं से कुछ ना मिला। अब वो बर्मिंगम की जमात तो थी नहीं कि प्रेसिडेंट ने जा अनाउंस किया, मुझे यकीन है कामिल कि ये मोमिनीन कराम इतने मुखलिस हैं, इतना ज्यादा राह खुदा में देने को तैयार कि बहुत जल्द ये सारे फंड्स जमा हो जाएंगे और इतना शानदार इमामबाड़ा ये बन जाएगा कि इस वक्त जो आपको मजलिस में बैठने में परेशानी हो रही है डबल, एक स्पेस नहीं मिल रही और एक यह है कि गर्मी बहुत लग रही, सुनने वालों को तो मेरी हालत तो आप खुद ही जान सकते हैं, ये सारे मसाले हल हो जाएंगे उन मोमिनीन कराम के कंट्रीब्यूशन की वजह से। यही तो सदका जारिया है जो अल्लाह के रसूल ने शबे मेराज अपनी आंखों से देखा, और कल मैं आपको सुनाऊंगा, आज नहीं। आप पता नहीं दारुसलाम का इमामबाड़ा कब बना या मस्जिद, उस वक्त जिसने 100 शिलिंग दिए होंगे या 50 शिलिंग दिए होंगे वो तो दुनिया से गए, शायद उसको 50 साल हो गए, अब तक उसकी नेकियों के अकाउंट्स के अंदर वो नेकी जमा हो रही। मुंबासा का इमामबाड़ा, नैरोबी का इमामबाड़ा, कराची के इमामबाड़े, आदमी मर जाता है वो तो वो उसकी 4 पीढ़ियां गुजर जाती है लेकिन नेकी वहां पे दर्ज होती रहती है। हत्ता आज बाप मरा कल बेटे भूल गए, फरिश्ते नहीं भूले, कहा कि इसने 10 पाउंड या 50 पाउंड या 5 पाउंड या 1 मिलियन पाउंड जो जिसकी हैसियत जिस इमामबाड़े के लिए दी है उससे आज भी दीन का काम चल रहा। या आप एक जुमला और कह दो, आप और हम वेस्ट के अंदर माहौल देख रहे हैं, अब वेस्ट नहीं अब तो ईस्ट की भी यह हालत, हम माहौल देख रहे हैं इस वक्त अपने और अपनी औलाद, अपने से ज्यादा औलाद, उसका ईमान बचाने का तरीका क्या, कहां पे इनको ईमान मिलता, सड़क पे, बाजारों में, मार्केट में, शॉपिंग मॉल में, स्कूल में, कॉलेजेस में, यूनिवर्सिटियों में, अपनी सोशल गैदरिंग में, जहां जाएंगे ईमान खत्म करने वाली चीजें तो मिलेंगी। पहले एक जुमला था मेरा 10 साल पहले 10 साल, बहुत पुरानी बात नहीं है, कि घर मोमिन का ऐसा जहां पे वो आता है तो उसका ईमान जरा सा प्रोटेक्टेड होता, अब तो ये फेसबुक और व्हाट्सएप ने घरों के अंदर और कयामत ढाई, यहां तो ईमान और जल्दी खत्म हो रहा है घरों के अंदर, मोमिन के घर में। शबे मेराज पैगंबर ने नमाजी बेनमाजी का अजाब देखा, उसके फौरन बाद किसका अजाब देखा, फेसबुक वाले का, व्हाट्सएप वाले का, कल, आज नहीं, बहुत सारी बातें मैं कल के लिए छोड़ रहा हूं, कल और परसों 2 मजलिस है, लेकिन आज तो घर भी हमारे महफूज नहीं है, घर भी प्रोटेक्टेड नहीं। अब जो ओनली हमारी उम्मीद है, आखिरी उम्मीद, वो हमारे यही सेंटर, यहां पे आज कुछ ना कुछ दीन की बात, अखलाक की बात, इस्लाम की बात, अहले बैत की बात आप तक, आपकी औरतों तक, आपके बच्चों तक पहुंच ही जाती है, आपको भी मालूम। तो ये दरअसल हम जब इस किस्म के प्रोजेक्ट बनते हैं और इसमें पार्टिसिपेट करते हैं, نہ اسلام کو کوئی فائدہ پہنچا رہے ہیں نہ آل محمد کو کوئی فائدہ پہنچا رہے ہیں. ان اللہ لغنی عن العالمین, اللہ تو ہی ساری کائنات سے بے نیاز, اللہ کو کوئی فائدہ نہیں پہنچ رہا, یہ تو ہم اپنی قبر و آخرت بنا رہے ہیں, اپنے بچوں کے ایمان کو محفوظ کر رہے ہیں, یہ سارا بینیفٹ پلٹ کے ہم ہی کے پاس آ رہا. اب اس کے اندر ایک پاؤنڈ کوئی دے, پانچ پاؤنڈ کوئی دے, ایک ملین پاؤنڈ کوئی دے, یہ ہر ایک کو خود سوچنا ہے کہ اس کی اپنی کیپیسٹی کیا. جیسے خمس, 100 پاؤنڈ والے کو صرف 20 پاؤنڈ دینا اور 1 ملین والے کو 200,000 پاؤنڈ دینا, کیونکہ ہر ایک کی جتنی اللہ نے حیثیت رکھی ہے اس کے اعتبار سے ہر ایک کو سوچنا ہے, لیکن مجھے کہنے کی ضرورت نہیں. دنیا بھر میں جہاں یہ خواجہ اسناشلی حضرات کے سینٹر ہیں بہت جلدی بن جاتے ہیں, بہت شاندار طریقے سے بنتے ہیں. بلکہ واقعات پڑھنے کا وقت بھی نہیں ہے اور شاید اچھا بھی نہ لگے, ایسے علاقے بھی دنیا میں اور ویسٹ میں ہیں یا سنگل ہینڈڈ ایک آدمی نے پورا پروجیکٹ کمپلیٹ کر دیا. میں تو آپ کو وہ جگہ کا نام بھی نہیں لے سکتا, لیکن بہت بڑا ایسا ہی پروجیکٹ تھا, یہ 8 ملین کا ہوگا, 9 ملین کا ہوگا, وہ 15 ملین $ امریکہ کی بات. تو انہوں نے فنڈ ریزنگ کا ایک پروگرام رکھا, مجھے خاص طور پہ آسٹریلیا سے بلائے, چیپسٹ ٹکٹ دے کر. میں نے بھی کہا کہ کم سے کم خرچہ آپ مجھ پر کیجئے, زیادہ یہاں. اور مولانا آپ کو ایک اسپیچ کرنا, کر دوں گا میری اسپیچ. اب جب مجھے ممبر دیا گیا تو میرے پاس کوئی کہنے کے لیے کچھ رہا ہی نہیں, کیونکہ میری اسپیچ سے پہلے ایک مومن کھڑے ہوئے اور کہا کہ 15 ملین کا پروجیکٹ ہے, 20 ملین میں آپ کو اسی وقت دے رہا ہوں. اب میں کیا بولوں, اب میں کیا کہوں, اب کیا میں مومنین کرام کو انکریج کروں؟ وہاں تو جتنا تھا اس سے زیادہ, ایک مومن. لیکن چونکہ میں نہ ان کا ثواب کھونا چاہتا ہوں ان کی طرف اشارہ کر کے, نہ جگہ کا نام لے رہا, تو ایسے لوگ بھی ہوں گے اسی برمنگم میں یا یو کے میں, لیکن ہر ایک کو کچھ نہ کچھ ثواب ملے. تو خیر, یہ بات تو بیچ میں اس حوالے سے آ گئی کہ اس وقت شب جمعہ ہم کو ایمان بچانے کی فکر ہے, دعائے عدیلہ ہم پڑھتے ہیں. تو اس وقت آج کی دنیا میں خاص طور پر واٹس اپ اور فیس بک کے بعد جب گھر بھی ہمارے محفوظ نہیں رہے, ہمارے گھر کی عورتیں بھی محفوظ نہیں رہی, میں خود جانتا ہوں ایک مومنہ کو, ممبر پہ بیٹھ کے آج کی رات عرض کر رہا ہوں, 16 گھنٹے روزانہ وہ فیس بک پہ لگی رہتی. یہ اب کیا اپنی اولاد کی تربیت کرے گی اور کیا ان کو دین ٹرانسفر کرے گی جو ہماری نانی اور دادی کرتی تھی؟ لیکن ابھی اس کے لیے بات کی مجلسیں ہیں. آج جو پبلک باب الحوائج کے نام پر آئی, میں ان کو ادھر ادھر ڈائیورٹ نہیں کرنا چاہتا, آج کی بات آج مکمل ہو. تو اب مولا پوری روایت, وہ فقیر مانگا برمنگم کی جماعت میں, اگر پریزیڈنٹ صاحب نے اپیل کی تو یقیناً آج ہی کچھ لوگ تیار ہو جائیں گے حضرت عباس کے نام پر. اسے کچھ نہ ملا, اس فقیر, رسول اللہ کے زمانے کی مسجد ہے لیکن اسے کچھ نہ ملا. آخر اس نے آسمان کو دیکھا, خدا بندہ تیرے گھر میں آیا اور تیرے نام پر مانگا اور خالی ہاتھ واپس جا رہا ہوں. جیسے ہی اس نے یہ کہا, مولا نے اشارہ کیا, ہاتھ کی انگوٹھی اسے بطور زکات عطا کی. وقت پورا واقعہ تو نہیں پڑھ رہا ہوں. اور وہ یہ زکات لے کے گیا اور ادھر قرآن کی آیت نازل ہوئی, انما ولیکم اللہ ورسولہ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون. یہ پورا واقعہ. اس پورے واقعے میں اہم ترین ایک جملہ, اس نے اللہ سے کمپلین کی, اے اللہ تیرے گھر میں ہوں. جیسے ہو سکتا, چانسز ہیں بہت کم لیکن ہیں, کہ حضرت عباس قیامت کے دن کمپلین کریں کہ میرے گھر میں, یہ تو محفل عباس ہے نا, میری رات, آج حضرت عباس کی رات ہے نا, میرے نام پہ مانگا گیا اور کسی نے کچھ نہ دیا. لیکن یہ کمپلین حضرت عباس کریں گے نہیں, کیونکہ ایسا ہوگا نہیں. وہاں ہوا تو اس نے کہا, اللہ ڈائریکٹ تیرے گھر سے تیرے نام پہ خالی آج چاروں والی نے دیا, یہ کیا چیز, یہ کیا, یہ وہی معراج جب تک وہ لوگوں سے مانگتا رہا علی اس دنیا میں تھے ہی نہیں, تو तो बाँस से तीर खेचो तो पता नहीं चले। तो अली दुनिया में नहीं थे तो नमाज में अली कहाँ होते, अल्लाह क्या होते। जैसे ही उसने अल्लाह को पुकारा और इसकी आवाज अल्लाह के पास पहुंची तो अली तो हर नमाज में वहां होते हैं, उसी वक्त अली ने सुना कि ये क्या कह रहा है, बस उसी वक्त उसको ये अंगूठी अता की है। हर नमाज में अली भी अल्लाह की बारगाह में पहुंच जाते हैं, मगर खाली अली नहीं, हम भी पहुंच जाते हैं। फर्क यह है कि अली वहां पहुंचते हैं तो सुन रहे हैं, देख रहे हैं सारी चीजें। हम और आप अभी उस स्टेटस के नहीं है, लेकिन पहुंच जाते हैं। तो जो रसूलुल्लाह को पूरे सफर में इतनी परेशानी और जहमत उठाकर, आप कहेंगे क्या परेशानी और जहमत, बोलाना वो ठाट से गए, सवारी आई, गए और आगे। चौथे इमाम की हदीस है ना, चार चीजें कितनी ही फैसिलिटी वाली क्यों ना हो, बहरहाल एक तकलीफ तो उसमें होती है। सवालन, किसी के आगे हाथ फैलाना, भलो खाना तरीका, चाहे आप ये सवाल खाली ये कर रहे हो रास्ते के बारे में, वो जीपीएस वगैरह निकल आए हैं, वो आपकी गाड़ी में कोई औरत बोलती है फर्स्ट राइट सेकंड लेफ्ट खुला ये वो, अब वो सिलसिला खत्म हो गया। लेकिन मौला कहते हैं गैरतमंद के लिए सवाल, और जब कायनात का सबसे बड़ा गैरतमंद अपने असगर को लाके सवाल आप कर रहा होगा, खैर वो समझदार के लिए बहुत का एक सवाल। नंबर दो, देना, भलाओ काना दिरहम, कर्जा, चाहे एक दिरहम ही क्यों ना हो, पेनीस, लेकिन कर्जा कर्जा है समझदार के लिए, गैरतमंद के लिए कर्जा बहुत बड़ी मुसीबत और परेशानी है। अब चंद साल पहले सारी दुनिया में रिसेशन आया था, थोड़ा सा ऑस्ट्रेलिया बचा रहा, क्योंकि हमारे यहां पहले दिन से सबक दिया जाता है गवर्नमेंट की तरफ से कि क्रेडिट कार्ड को कभी अपने लिमिट से ज्यादा इस्तेमाल न करना, बहुत सारी और बातें, ये इस्लाम का बहुत पुराना हुक्म है। और बिन था, ये आज का बहुत बड़ा मसला, कहा बेटी वलो कहना मरियमा, चाहे मरियम जैसी अजीम बेटी क्यों ना हो, लेकिन बाप और मां के लिए अगर बेटी हो और शादी न हो रही, गैरतमंद के लिए बहुत बड़ा मसला, किसी से कह भी नहीं सकता, रातों को नींद भी नहीं आती। और यहां पे रुक के सिर्फ एक बात कहूं, इसलिए कि इसका ताल्लुक हजरत अब्बास से डायरेक्ट बनेगा, अभी भी जो बात मैंने कही है वो हजरत अब्बास ही के बारे में, लेकिन अभी ये मुकम्मल होगी। और वो ये कि चुनाचे हमारे पास मासूमीन ने जो प्रॉब्लम्स की दुआएं बताई हैं, उनमें से एक है शादी, खास तौर पे लड़कियों की शादी, मसला दोनों के लिए बड़ा है, लड़के के लिए भी बहुत बड़ा, शादी होना और सही मैच के साथ होना। लेकिन खैर वहां तो हमारे पास एक एग्जांपल है, किसी ने पूछा कि रसूलुल्लाह ने आखिर ऐसी शादियां क्यों की जो बाद में प्रॉब्लम क्रिएट कर दे, तो एक जवाब उसका भी है, लकद कान लकुम फी रसूलिल्लाह उस्वतुन हसना, रसूल तुम्हारे लिए एक मॉडल है, अच्छी बीवी के साथ कैसे जिंदगी गुजारो ये भी रसूल ने बताया खदीजा ताहिरा के जरिए। और अगर किसी को बुरी बीवी मिल जाए वो तो कहेगा ना कि या रसूल अल्लाह आपने बीवी के इतने हक बता दिए, आपको ऐसी बीवी मिली होती जैसी हमें मिली, पैगंबर ने कहा तुम्हारी बीवियों से भी बुरी बीवियां मिली। अब ये बिल्कुल आप देख रहे हैं कि सब सेपरेट सेपरेट टॉपिक है, हर एक पे बात हो सकती है, मैं तो एक एक जुमले में बात कह के आगे बढ़ रहा हूं। तो अब लड़के का भी मसला, लेकिन बहरहाल अभी हमारे यहां पता नहीं क्यों लड़के हाईली डिमांडेड होते हैं, उनको ये प्रॉब्लम इतना नहीं लगता लड़कियां। तो इमाम ने जो हमें दुआएं बताएं उनमें से एक दुआ ये भी है ना कि अगर हो सके तो डेली सूराए मरियम की तिलावत करो। मरियम ऐसी अजीम औरत कि कुरान करीम ने डायरेक्ट मरियम का नाम लेके उनको मासूमा करार दिया, इन्नल्लाह अस्तफा की व तहरा की, और सूरह तहरीम के आखिर में उन्हें रोल मॉडल बनाया मर्दों के लिए, वरबल्लाहु मसला लिल्लजीना आमनु इमरात फिरौन व मरियम इब्नत इब्राहीम, अल्लाह मर्दों के सामने दो एग्जाम्पल रखता है, एक आसिया की एक मरियम की, मरियम। और जब किसी रावी ने कहा मौला ये सूरह मरियम रोज पढ़ना बहुत मुश्किल, तो कहा खाली इतनी दुआ रोज मांग लिया करो कि आए खुदा तुझे मरियम का वास्ता मेरी बेटी के या मेरे, अगर खुद लड़की मेरे इस प्रॉब्लम को सॉल्व कर दे तो एक बड़ा मसाला। मगर चौथी चीज, अब आप तो भूल गए होंगे मैं कहां से चला, मरियम कहां से आ गई मेरी मजलिस के अंदर। चार चीजें गैरतमंद के लिए बहुत मुश्किल है, सवाल करना, कर्जा, बेटी और सफर और ट्रेवलिंग और सफर। फर्स्ट क्लास में भी आप जाएंगे सफर मुश्किल है। तो पैगंबर जो इतना मुश्किल सफर तय करके अल्लाह से हर दुआ कबूल करा के आए, वो आपको नमाज की शक्ल में रोज आना घर बैठे वो सारी दुआएं कबूल हो जाएंगी। आपको घर में पैगंबर ने वो फैसिलिटी प्रोवाइड कर दी है। बहुत गलत मिसाल दे रहा हूं, देना भी नहीं चाहिए। पहले जमाने में शॉपिंग में जहमत होती थी सिवाय औरतों के, तो बड़ी खुशी से तैयार हो जाती हैं, चाहे मर भी रही हो लेकिन अच्छी औरतें भी हैं, जनाबे खदीजा ताहिरा को फॉलो करने वाली। लेकिन अब कोई जरूरत नहीं आपको तकलीफ और जहमत उठाने की, ऑनलाइन आप बैठे घर के अंदर बैठे बैठे वो सारी चीजें आपने ज्यादा अच्छे तरीके से हासिल कर ली। ये आपके लिए ऑनलाइन हाजतें पूरी हो रही है, नमाज घर के अंदर बैठे बैठे नमाज पढ़िए और जो हाजत आपको चाहिए, इसलिए कि नमाज का मतलब आप अल्लाह के यहां। तो पैगंबर ये पैगाम लेके आया कि अल्लाह मुझे शबे मेराज सब कुछ अता किया, मैं मांगने गया था अली को, मैं मांगने तो अली को गया था ना, वजल्ली लदुन का सुल्तानन नसीरा, अली को मांगने गया था लेकिन अली तो मुझे मिला ही, अली के तुफैल और तसद्दुक और बरकत में और वो सारी चीजें मिल गई जो आप छह दिन से सुन रहे हैं। मगर ये पैगंबर की मेराज थी जो अली को मांगने गए थे। और अली की मेराज क्या है, वो जो मैंने जकात की मिसाल दी, हर नमाज, जब अली हर नमाज में जाते हैं तो रसूल अली को मांगने गए थे, अली अब्बास को मांगा करते हैं। रसूल बुराक पर बैठकर सातवें आसमानों से आगे सिदरतुल मुंतहा पर, काबा कौसैन पर पहुंचकर अली को मांग रहे हैं, और अली हालत नमाज में कुनूत के अंदर अपना एक ऐसा वारिस व जानशीन मांग रहे हैं जो करबला में हुसैन के काम आए। मेराज के सफर का खुलासा है अली, और अली की जिंदगी भर की नमाजों का खुलासा है अब्बास। और अब्बास के हवाले से सिर्फ एक ऐसा जुमला कह रहा हूं जो बहुत ज्यादा आप मेंबर से सुनते हैं, लेकिन एक बार और सुन लीजिए ताकि ये वन वे ट्रैफिक ना चले। जैसे अल्लाह को भी ये कंप्लेन, वइजा सअलका इबादी अन्नी फइन्नी करीबुन उजीबु दावत दाअ इजा दहान फलयस्तजीबु दी, ये अल्लाह की कंप्लेन सूरह बकरा रोजे की आयत के बीच में कि मेरा बंदा जब दुआ मांगता है फइन्नी करीबुन, मैं उसके करीब हूं, उजीब जवाब देता हूं दावत दा दुआ करने वाले को, मगर फल यस्तजी बोली, उनकी भी तो जिम्मेदारी है कि कभी मेरी पुकार और कॉल का जवाब दे। अल्लाह तो हर वक्त आपकी कॉल को अटेंड करता, रोजी चाहिए, रिस्क चाहिए, औलाद चाहिए, सेहत चाहिए, इमिग्रेशन चाहिए, इम्तिहान में कामयाबी चाहिए, सब कुछ अल्लाह फौरन अटेंड करता, और है कौन अम्मा युजीबुल मुस्तरा अल्लाह के अलावा। लेकिन जब अल्लाह आपको कॉल कर रहा तो आपको भी तो कम से कम एक आध मर्तबा उसकी कॉल को अटेंड करना है। अकीमुस्सलात, आतुज़्ज़कात, लिल्लाहि अलन्नासे हिज, हिज्जुल बैत और जितने वाजिबात, ये अल्लाह को कंप्लेन है। सूरह बकरा बहुत मशहूर आयत रोजे की आयतों के बीच में। उसी तरह से बाबुल हवाइज, बाबुल मुराद अब्बास अलमदार, अली ने मांगा, गर्चे मांगा था करबला के लिए, लेकिन अब्बास कयामत तक के लिए हर मोमिन का सहारा बने। हुसैन, अली ने मांगा है हुसैन के लिए, लेकिन अब्बास कयामत तक के हर मोमिन और मोमिना का सहारा बने। कोई परेशानी आपको, अब्बास का नाम लीजिए, किसी मुसीबत में आप मुब्तला हो, अब्बास का नाम लीजिए। बाबुल हवाइज क्यों कहते हैं, फुलफिलिंग योर नीड्स। बाबुल मुराद, आपकी हर मुराद अब्बास के दरवाजे पे पूरी होती है। और इसका जो रीजन मैंने कहा कि आजकल आप बहुत सुनते हैं, बहुत ही शॉर्ट करके आज एक बार फिर रिपीट कर दूं ताकि हमें भी एक प्रैक्टिकल मैसेज मिले। अल्लाह का एक तरीका जो जनाबे मरियम का भी वाकया वही चीज, और वो ये کہ اگر کوئی آدمی اللہ کے لیے کوئی قربانی دیتا ہے یا سیکریفائس کرتا صرف اللہ کے لیے, تو جو اس نے قربانی دی اللہ, اب دیکھیے ایک بہت مشکل لفظ میں استعمال کر رہا ہوں کیونکہ مجھے اس کی انگریزی نہیں آتی, اللہ بہت غیرت مند ہے, اللہ کسی کا ادھار یا قرضہ باقی نہیں رکھتا. تم نے اللہ کے لیے قربانی دیا, اب اللہ نے اپنے آپ پر خود یہ واجب کر لیا کہ جو قربانی تم نے دی ہے ایک مرتبہ اللہ قیامت تک جو تمہارا نام لے کے وہ بات وہ حاجت طلب کرے گا اللہ اسے پورا کرے. مریم نے حکم خدا کی خاطر شادی نہیں کی, پورے حالات تو نہیں پڑھنا, شادی نہیں کی. اللہ نے کہا قیامت تک جس بچی کو شادی کی ضرورت ہے مریم کے نام پہ اس کی شادیاں ہوں گی, اس کے رشتے آئیں گے, اس کا نصیبہ کھلے گا. میں نے یو پی کا محاورہ پڑھ دیا. مریم, مسلم ابن عقیل نے اپنی ساری اولاد, کربلا کی یہ وہ واحد شہید ہے جن کی جنریشن ختم ہو گئی, نسل آگے نہیں بڑھی, کیونکہ جتنی اولاد تھی سب حسین کے نام پہ یعنی اللہ کے نام پہ قربان کر. اولاد کسی کو نہ ہوتی ہو وہ مسلم کے وسیلے سے دعا کر کے دیکھے کیسے اولاد نہیں ہوتی. اور عباس, عباس نے اپنی زندگی کی سب سے بڑی دعا اور خواہش اللہ کے حکم پہ قربان کر دی. خدا نے کہا قیامت تک جو تیرے نام پہ حاجت مانگے گا میں اس کی حاجت پوری کروں. بھئی زیارت عاشورہ یا زیارت وارثہ ہر پرابلم کو کیوں سالو کرتی ہے؟ حسین نے سب کچھ نام خدا پہ دے دیا, کچھ نہیں رکھا. عباس کی قربانی سے بڑی قربانی حسین کی ہے. حسین تو عباس کے بھی آقا, سب کچھ نام خدا پہ دیا, اب حسین کے نام پہ تم کو سب کچھ خدا دے. اللہ کرے میری اردو بہت اس وقت ڈیفیکلٹ نہ ہو گئی. حسین نے سب کچھ اللہ کے نام پہ دے دیا, اب اللہ بھی حسین کے نام پہ سب کچھ تمہیں عطا کرے. یہی وجہ ہے کہ زیارت عاشورہ ہو کہ زیارت وارثہ ہر حاجت پوری ہوتی. لیکن بات آج حضرت عباس کی ہے, باب الحوائج کیوں؟ سب سے بڑی حاجت وہ حسین کے نام پہ قربان کر دی. حسین کون؟ حسین کا مطلب ہے خدا کا حکم. امام اپنے دور میں حکم خدا ہوتا ہے, حجت خدا ہوتا ہے. جو امام کا ہے سمجھو اللہ کہہ رہا. میں یقین کے ساتھ کہتا ہوں کہ اگر ہم اور آپ عباس کی جگہ ہوتے تو ہم ایک جملہ کہہ دیتے, مولا آپ کا حکم اپنی جگہ پر, مگر یہ حکم ہم نہیں مانیں گے آپ کی محبت کی وجہ سے. بھئی آپ کے سامنے اگر حسین کی سکینہ پیاس سے تڑپ رہی ہوتی اور آپ سے کہا جاتا طاقت ہے پھر بھی پانی نہیں لاؤ, طاقت ہے, ایک تو ہے کہ ہم کمزور ہیں کچھ کر ہی نہیں سکتے, طاقت بھی ہے. کہ عباس میں طاقت نہیں تھی؟ اکیلا عباس پوری فوج یزید کے لیے کافی تھا, ایک اکیلا عباس. حسین نے کہا سکینہ تڑپتی رہے تمہیں میدان میں تلوار نہیں چلانا, تلوار نہیں چلائی. ہم کہتے مولا یہ حکم آپ کا مخالفت کریں گے سکینہ کے نام پر, چاہے اللہ میں جہنم میں ڈال دے. لیکن مولا ہم سے یہ برداشت نہیں ہوتا ہے. عباس نے برداشت کیا. آسان ہے یہ جملہ کہ عباس کی آنکھوں کے سامنے حسین کے بچے پیاس سے تڑپ رہے ہیں اور عباس برداشت کر رہے ہیں. مگر کیوں برداشت کیا؟ کہا حسین نے حکم دے دیا, حکم حسین, حکم امام, حکم خدا زیادہ اہم. اور کون عباس؟ ہماری اور آپ کی تو یہ ہسٹری بھی نہیں ہے. عباس تو دنیا میں آئے اسی لیے کہ علی نے کہا کہ میرے حسین کے کام یہ عباس آئے. عباس کو بچپنے سے جوانی تک ایک ہی لیسن ہر ایک نے ٹیچ کیا کہ تم تو کربلا کے لیے مانگے گئے, اب پھر کربلا کے اندر عباس نے تلوار نہیں چلا. جب بہت آخر میں پانی لینے گئے تب بھی حسین نے تلوار خیمے میں رکھوا لی تھی. عباس تلوار لے کے نہیں جانا, خالی نیزہ لے کے جانا, دشمنوں کو اپنے سے دور رکھنا بس. جبکہ عباس معلوم ہے نا, عباس کا علم بھی بہت زیادہ ہے, عباس کا ایک ٹائٹل فقی بھی ہے, اور ہر ایک نے بتایا بھی ہے کہ تم کربلا کے لیے مانگے گئے. پھر بھی عباس حکم امام کے آگے اپنی یہ تمنا, یہ حاجت, یہ مراد, اپنے بابا کی دعا سب کو عباس نے قربان کر دی. تو عباس باب الحوائج بنے. ہم اور آپ ایک داڑھی رکھنے کو تیار نہیں ہوتے, ہماری عورت ایک اسکارف پہننے کو تیار نہیں ہوتی, ہمارے یوتھ دیکھیے غنا اور میوزک اور ڈسکو ڈانس چھوڑنے کو تیار نہیں ہوتے, ہمارے بزنس مین ایک مال حرام ترک کرنے کو تیار نہیں ہوتے. عباس آج کی رات, باب الحوائج کی رات, باب المراد کی رات, یہ ہمیں ایک پیغام مل رہا, خدا کے لیے قربانی دو پھر دیکھو اس کے بینیفٹ یہاں بھی اینڈ ہیئر آفٹر. اب ہیئر آفٹر کی بات انشاءاللہ اب کل کی مجلس سے آگے بڑھے گی, کیونکہ مجھے یقین ہے کہ آج شب جمعہ عباس کی رات جو مجمع آج ہے وہ اب کل تو لوگوں کے اپنے مصروفیات ہوگی اتنے نہیں آ پائیں گے. عباس میں نے ایک جملہ کہا اسی کو اب آگے بڑھاتا ہوں, بچپنے سے سنتے آئیں, گرچہ عباس خود بھی علم رکھتے ہیں لیکن اگر کوئی دشمن اہل بیت کہہ دے کہ بھائی ہم نہیں مانتے عباس کے علم کو تو ٹھیک ہے, دنیاوی اعتبار سے بھی دیکھ لو, ہر جگہ عباس ایک جملہ سن رہے ہیں, تم کربلا کے لیے, تم کربلا کے لیے, تم کربلا کے لیے. بات کو لمبا کرنے یا بہت زیادہ بڑھانے کا فائدہ نہیں ہے, صرف اتنی سی بات عرض کر دوں, جب نو محرم کو جسے ہماری ریلیجیس لینگویج میں تاسوعا کہا جاتا, 10th محرم عاشورا, 9th آف محرم تاسوعا, جب 9th آف محرم کو عمر سعد نے اپنی طرف سے جنگ شروع کر دی, تیر بھی پہلا تیر بھی بھیج دیا تھا, حسین نے عباس کو بھیجا, جاؤ عباس عمر سعد سے ایک رات کی مہلت لے کر آؤ. یہ سارے واقعات آپ شب عاشور سنیں گے, اس لیے میں ان کو شارٹ بھی کر رہا ہوں, اور یہ کہ آج کے ٹاپک میں یہ ڈیٹیل نہیں ہے, صرف اتنی سی بات, عباس کو بھیجا لیکن عباس کے ساتھ حبیب ابن مظاہر کو بھیجا اور پھر ایک اور صحابی کو, الگ الگ نام ہے, مثلا بریر حمدانی بھی ایک کتاب میں, یہ دونوں وہ ہیں جو حسین کے بچپنے کے دوست ہی نہیں مولا علی کے قریبی صحابی بھی ہیں, تو عباس ان کو چچا کی طرح سے احترام دیتے ہیں, کہا کہ آپ لوگ بھی چلے جائیے, جوان خون ہے سامنے, بے غیرت بے حیا ذلیل انسان عمر سعد, ہو سکتا ہے کوئی ایسا جملہ کہہ دے انسلٹنگ کہ عباس برداشت نہ کر سکے, تو بزرگوں کو بھیجا گیا, چنانچہ دونوں گئے, وہاں عباس نے بات کی اور پھر ایک رات کی مہلت مل گئی. یہ شب عاشور آپ سنیں گے. جب واپس آ رہے ہیں بات ختم ہو گئی, عباس کا مشن پورا ہو گیا, لیکن جب واپس آ رہے ہیں تو یہ دونوں بوڑھے ایک پرانی بات چھیڑ دی, حبیب ابن مظاہر نے کہا کہ اے بریر وہ رات یاد ہے جب عباس کی ماں ام البنین شادی ہونے کے بعد مولا کے گھر میں تشریف لائی تھی شہر مدینہ محلہ بنی ہاشم. بریر نے کہا اے حبیب وہ رات بھی کبھی بھولی جا سکتی ہے, مولا کی شادی ہے. چنانچہ جب علی اور فاطمہ کی شادی ہوئی تھی یہ دونوں بوڑھے اس وقت تو پیدا بھی نہیں ہوئے تھے لیکن ام البنین کی شادی میں تو یہ لوگ اٹینڈ کی تھی شادی, کہا ابھی وہ یاد ہے, تو کہا یہ یاد ہے کہ اس رات کو مولا کتنے خوش تھے. یہ جملہ سمجھنے کے لیے اتنا اور جملہ سمجھ لیجیے کہ شہزادی کے علاوہ مولا نے 9 شادیاں اور بھی کی تھی مگر جتنا خوش اس شادی میں تھے, کہا یہ ان کو انہوں نے ہر شادی اٹینڈ کی سوائے پہلی شادی کے, ہر شادی کا اتنا خوش کسی شادی میں نہیں تھے. بریر نے کہا اور یاد ہے کہ مولا کیا کہہ رہے تھے اس شادی کے موقع پر؟ حبیب نے کہا کہ ہاں یاد ہے, بار بار ایک جملہ کہتے تھے کہ یہ شادی تو میں نے کربلا کے لیے کی, یہ شادی تو میں نے اپنے حسین کے مددگار کے لیے کی. اب یہ بوڑھے بہت پرانی بات یاد کر رہے ہیں, یا دو بوڑھے آدمی بیٹھتے ہیں پرانی بات آ جاتی ہے, لیکن عباس سمجھ گئے, عباس عباس ہیں. ایک بار گھوڑے پہ انگڑائی لی, عباس علمدار کے بارے میں یہ ہے کہ ان کی ہائٹ اتنی زیادہ تھی کہ گھوڑے پر بیٹھتے تھے تو پاؤں زمین تک پہنچتے تھے, رکاب کی ضرورت نہیں ہے لیکن وہ گھوڑے کے اندر ایک ضروری ایکسیسریز میں آئے, تو عباس نے انگڑائی لی گھوڑے کی رکابیں ٹوٹنے لگی اور کہا کہ اتشجعن یا اما, चचा हबीब आप मुझे जोश दिला रहे हैं। अरे आप आका से हुक्म लेके आइए, कल शाम तक दारुल अमारा पर हुसैन का आलम लहरा रहा हो। तब अब्बास की शजात और बहादुरी तो खुद अपनी जगह पे एक पूरी मजलिस चाहती है, अब्बास की बहादुरी। लेकिन मैंने ये जुमला इसलिए पढ़ा कि बचपने से लेके शहादत की रात तक अब्बास ये सुनते आए हैं, तुम करबला के लिए, तुम करबला के लिए, तुम करबला के लिए। आज अब करबला में हुसैन को जरूरत पड़ी, बूढ़े बूढ़ों को तलवार चलाने की इजाजत मिल गई, जिनके हाथों में राशा है, जिनसे तलवार संभल नहीं रही, उनको भी इजाजत मिल गई। और अगर इजाजत नहीं मिली तो अब्बास को नहीं मिली। हबीब ने तलवार चलाई कि नहीं? मुस्लिम इब्ने औसजा ने तलवार चलाई नहीं? बूढ़े बूढ़े सहाबियों को इजाजत मिल गई, अब्बास को इजाजत नहीं मिली। और अब्बास भी कौन? अजीब पर्सनालिटी का नाम अब्बास। आज की मजलिस में वो जुमला बार बार आया जो आप हर एक जानता, अब्बास बाबुल हवाइज, अब्बास बाबुल मुराद। लेकिन खाली हमारे और आपके लिए नहीं, अब्बास अहले बैत के लिए भी बाबुल मुराद और बाबुल हवाइज है। अहले बैत सारी कायनात के मुश्किल कुशा है, अब्बास अहले बैत के मुश्किल कुशा। चुनाचे करबला के मैदान में देखें, पूरी वर्ल्ड हिस्ट्री उठा के देख लीजिए, आज तक आपको ऐसा कोई जर्नेल नहीं मिला होगा या कमांडर इन चीफ जिसने 72 की छोटी सी फौज को, इसमें कितने ही बूढ़े कितने ही बच्चे, 30,000 की आर्मी से इस तरह लड़ाया कि सुबह से शाम तक जंग फैल गई। ये तो हाफ एन आवर की जंग होती है, 30,000 और सामने 72 जिसमें आधे जंग के काबिल भी नहीं है। ये अब्बास अली का बेटा, ये अब्बास की जंगी सलाहियत है। और अब्बास अहले बैत का किस तरह से सहारा। अब्बास की मां को यकीन नहीं आता मेरा अब्बास मारा गया, जब सुनती है कि जैनब की चादर छिन गई तब यकीन करती है। मां के दिल का सहारा अब्बास है, मेरे अब्बास के होते हुए कोई चादर है जैनब पे हाथ नहीं डाल सकता। अब्बास कौन है? अब्बास बच्चों का सहारा। देखिए ये बच्चे जो करबला में आलातश कह रहे थे, प्यास प्यास, ये 7 मुहर्रम से 10 तक कहते रहे प्यासे, ये 10 मुहर्रम के बाद भी प्यासे गए, ये कूफे में भी प्यासे हैं, ये शाम में भी प्यासे। जैनब कुबरा ने बैठ के नमाजें क्यों पढ़ी हैं? पानी आ जाता है वो इतना कम है कि किसी की प्यास नहीं बुझती है, ये सब प्यासे। सकीना ने बाजार कूफा में उम्मे हबीबा से पानी क्यों मांगा? ये सारे बच्चे प्यासे हैं। लेकिन बताइए जब तक करबला में है तो अलातश कह रहे हैं, करबला के बाद इस तरह से कहना बच्चों ने बंद कर दिया। तो क्यों, पानी मिल गया? पानी तो नहीं मिला, फिर क्यों बंद कर दिया अलातश कहना? इसलिए कि जैसे ही फरात के किनारे आलम अब्बास गिरा, बच्चों ने कहा पानी लाने वाला कोई ना रहा, आप किससे फरियाद करें? पानी मिलने की वजह से बच्चे खामोश नहीं हुए, वो आलम ठंडा होने की वजह से बच्चे खामोश हुए। जिस आलम को अभी आप उठाएंगे, जियारत करेंगे, बोसा देंगे, बच्चे अब मैं बड़ी मुश्किल मंजिल पे हूं, लेकिन वाकया है तारीख का, बच्चों का सहारा अब्बास, मां की ढारस अब्बास, हुसैन इमाम वक्त। अरबी के एक शायर ने, वाकया बहुत शॉर्ट कर रहा हूं, आका अब्बास का एक मरसिया कहा, मरसिया कहने के बाद पब्लिक को नहीं सुनाया, दोबारा रीचेक किया, पहला ही शेर ऐसा था, उसने कहा ये गलत है मरसिया। अल यौम अस्तजारा बिल हुदा, आशूर के दिन हुसैन अब्बास की पनाह में थे। ये तो आका हुसैन की तौहीन और इंसल्ट है, वो इमाम है, गलत मैंने मरसिया का। मरसिया कहने के बाद जो फर्स्ट शबे जुमाई ख्वाब में देखा, मैं करबला में आका हुसैन के रोजे के सामने खड़ा हूं, अल्लाह आपको ले भी गया और बार बार ले जाए, या आका हुसैन का रोजा, दौड़ के रोजे में गया जियारत करना, अंदर जरीर के पास पहुंचा, हैरान हो गया, वहां कोई नहीं, पूरा कमरा खाली है, जरीर रूम, या आका की जरीर, हाँ वो जो काम करने वाले खुदाम है उनके अलावा कोई नहीं। आज शबे जुमा तो अंबिया, आइम्मा, औलिया, मलाइका सब हुसैन की जियारत को आते हैं, ये हुसैन का रोजा खाली है? खुदाम में से किसी से पूछा ये खाली क्यों है? कहा ये थोड़ी देर के लिए खाली। भाई थोड़ी देर के लिए भी क्यों खाली? कहा इसलिए कि हुसैन खुद अपने रोजे में नहीं है तो जियारत करने वाले भी नहीं। हुसैन नहीं है अपने रोजे में, हुसैन कहां? कहा हुसैन अपने छोटे भाई की जियारत को गए। मेरा आका हुसैन भी करबला में बहुत जख्मी हुआ था, लेकिन अब्बास हुसैन से भी ज्यादा जख्मी थे। अब ये दौड़ के चला और आका अब्बास के रोजे में दाखिल, वहां वहां पे उसको बहुत मजमा नजर आए, लेकिन वही जो एक मौजिजा कि जियारत की जगह हर एक को मिल जाती है, ये अब्बास की जरी में सराहने पहुंचा, देखा हुसैन खड़े अब्बास की जियारत पढ़ रहे हैं। अल्लाह आपको ले गया है ना, आपने भी ये जियारत पढ़ी, अस्सलामु अलैका अय्युहल अब्द सालेह अल मुतीउ लिल्लाह व लिरसूलिह व लिअमीरिल मोमिनीन व नेमल अखुल मुजाहिदुल मुआसी का ये जियारत देखा, जियारत पढ़ रहे। जियारत खत्म करते आका हुसैन ने एक बार अब्बास की जरी को पकड़ के कहा, अल यौम इस्तजारा बिहिल हुदा, अब्बास आशूर के दिन हुसैन तेरी पनाह में था। वही शेर पढ़ा और इससे कहा कि ऐ शायर तूने मेरे भाई का मरसिया क्यों बंद कर दिया? कहा आका इसमें आपकी इंसल्ट है। कहा इंसल्ट नहीं है, तूने फैक्ट बताया, जब तक करबला में अब्बास जिंदा था हुसैन के दिल को भी सहारा था। यही वजह है करबला के किसी शहीद की शहादत पर आका ने वो जुमला नहीं कहा जो अब्बास के लिए कहा। अब्बास की आखिरी आवाज सुनी, आका ने कमर पकड़ के कहा, अल आन इनका सारा जहरी, अब्बास तुम नहीं मरे, हुसैन की कमर टूट गई। मगर एक बात दरमियान में रह गई, उसे भी पूरा करो। बच्चों को सहारा अब्बास, मां के दिल का सहारा अब्बास, हुसैन अब्बास की बना में। मेरे मरहूम उस्ताद खतीब आले मोहम्मद ये रिवायत पढ़ते थे, शब आशूर इख्तिताम को पहुंच रही, अब्बास अपने खेमे में कल के जिहाद की तैयारी कर रहे हैं। एक बार अब्बास ने देखा मेरी शहजादी ज़ैनब कुबरा मेरे खेमे में आई, घबरा के अब्बास खड़े हो गए, हाथ जोड़े, कहा शहजादी, शहजादियां गुलामों के पास नहीं आती हैं, गुलामों को बुलाया जाता, मुझे बुला लिया होता। अब्बास ने वो कहा जो अब्बास का अकीदा, ज़ैनब ने वो कहा जो ज़ैनब का नजरिया है। कहा अब्बास तुम मेरे छोटे भाई हो, बहन भाई के घर में आ रही है और सिर्फ इसलिए आई हूं कि आशूर की रात खत्म हो रही, फजर करीब है, ये सारी बीवियां सब मिलके मेरे पास आई और आने के बाद कहा कि है मुश्किल कुशा अली की बेटी, हमें कल के जिहाद में और कोई फिक्र नहीं, सिर्फ एक ख्याल आता, एक परेशानी, बेटे मारे जाए, भाई मारे जाए, खानदान उजड़ जाए, किसी बीवी को राय खुदा में हर कुर्बान, बस हमें फिक्र और परेशानी है तो यही कि हमारी चादरें बची रहेंगी कि नहीं। ज़ैनब ने कहा बस, मैंने उन्हें कोई जवाब नहीं दिया, मैंने उनको रोक दिया, वो मेरा इंतजार कर रही, मेरा जवाब तेरे जवाब पर है, बता मैं उनको क्या जवाब दूं। अब्बास ने हाथ जोड़े का शहजादी, जब तक आपका गुलाम जिंदा है किसी बीवी की चादर को कोई हाथ नहीं लगा सकता। अब्बास ने कहा जब तक अब्बास जिंदा, और इतना यकीन है ज़ैनब को अब्बास पर कि कायनात में तो कोई मेरे अब्बास को मार ही नहीं सकता, इसलिए पलट के गई और आवाज दी, बीबियों अली की बेटी तुमसे वादा करती है कल तुम्हारी चादरें सलामत रहेंगी, कल तुम्हारे पर्दे सलामत रहेंगे। शबे आशूर तो ज़ैनब ने वादा किया, लेकिन आशूर की सेपहर आई और ज़ैनब ने अपना वादा वापस भी ले लिया। कब? जब वो वक्त आया। अजब, सुबह से अब्बास बार बार आका के पास जाते थे, मौला पहले मुझे मैदान में जाने दीजिए, पहला जिहाद मैं करूंगा। हुसैन रोक देते हैं। फिर वो वक्त आया कि जवाना ने बनी हाशिम जाने लगे, मौला ये मेरे गोद के पाले हुए, मौला ये मेरे शागिर्द हैं, इन्हें तलवार चलाना मैंने सिखाई है, इनके लाशें नहीं उठाए जाते, पहले मुझे मैदान में जाने दे। और हुसैन कहते हैं, अब्बास तुम्हें कैसे जाने दे, तुम मेरे लश्कर के आलमदार हो। एक एक बहन का बेटा, भाई का बेटा, एक भांजा, भतीजा, अब्बास अब्बास के सामने ये पैदा हुए, गोद में पले हुए, अब्बास से बर्दाश्त नहीं होता। हुसैन कहते हैं, तुम मेरे लश्कर के आलमदार। आखिर वो वक्त आया कि अब्बास गए, आका आप तो जाने दीजिए। हुसैन ने कहा, अब्बास तुम मेरे लश्कर के आलमदार हो। तड़प के अब्बास ने कहा, लेकिन मौला वो लश्कर अब रहा कहां, जिसका मैं आलमदार था वो लश्कर अब रहा कहां, मेरे सारे सिपाही कौसर के किनारे मेरा इंतजार कर रहे हैं। हुसैन ने कहा, नहीं अब्बास, तुम मेरे बाबा की निशानी तुम्हें नहीं भेज सकता। अब्बास मायूसी के आलम में खेमे में आए, क्योंकि अब्बास आका हुसैन से कोई आर्गुमेंट नहीं। सकीना ने आके चचा का दामन पकड़ लिया, चचा अभी ये बच्चे मेरे पास आए थे और आने के बाद कह रहे थे तुम मुश्किल कुशा की पोती हो, गर्मी बहुत ज्यादा, हमारा कलेजा फुनक रहा, कहीं से पानी का इंतजाम कर सकती हो। मैंने बच्चों से कहा पानी आ रहा, और चचा ये तेरे भरोसे पर कहा, क्या तू अपनी सकीना के लिए पानी नहीं लाएगा। अब्बास मुराद पूरी हो गई, हाजत पूरी हो गई। एक बार कहा कि सकीना बीबी तेरा चचा पानी लाने को तैयार है, मगर तेरा बाबा इजाजत नहीं दे रहा। सकीना ने कहा, चचा इतनी सी बात, बाबा ने आज तक मेरी बात कोई मना नहीं किया, आप चले मैं आपके साथ चलती हूँ और इजाजत दिलवाती हूँ। अब्बास ने झुक के सकीना को गोद में उठाया, हुसैन के खेमे में गए। हुसैन इमामे वक्त है ना, ये मंजर देखा समझ गए, कहा अब्बास मैं समझ गया सकीना को क्यों लेके आ रहे, मैं समझ गया, अब सकीना आ गई है मैं नहीं रोकता हूँ, लेकिन सकीना बेटी अभी चचा की सिफारिश कर रही है, बाद में ये चचा बहुत याद आएगा, जब रुखसार पे तमाचे लगेंगे, जब हमारे साथ के कोड़े पड़ेंगे, यही चचा जिसकी सिफारिश कर रही है। अब्बास चले, अब्बास चले, अलम लेके चले, नैजा लेके चले, पूरे लश्कर को चीरते हुए फरात तक गए और वापस आए। अब यहाँ बच्चे, सकीना ने आवाज दी, बच्चों पानी के कूजे लेके आ जाओ, खेमे के बाहर खड़े हो जाओ, मेरे चचा ने वादा किया है, चचा आज तक हर वादा पूरा किया। अब बच्चों को अब्बास नजर नहीं आ रहा, सिर्फ अलम नजर आ रहा, अलम अलम, फरात तक गया, बच्चों ने देखा, फिर देखा कि अलम वापस हुआ। सकीना ने खुशी से कहा, बच्चों मेरा चचा आ रहा। मगर आते आते एक बार अलम दाई तरफ ऐसा झुका जैसे गिरने वाला, अब्बास का सीधा हाथ कलम हुआ, बच्चे घबरा गए, मगर आलम संभल गए और आगे बढ़ रहा है। आलम नजर आ रहा, अब्बास नजर नहीं आ रहा, आप भी आलम की जियारत करने वाले हैं। आलम और आगे बढ़ा, सकीना ने कहा बच्चों तैयार हो जाओ। एक बार आलम उल्टी हाथ की तरफ झुका, ऐसा लगा गिरने वाला, फिर आलम संभल गया। अब्बास ने कटे हाथों से आलम को संभाला और एक मरतबा अब्बास के सर पे गुर्द लगा, अब्बास जमीन करबला पे गिरे। बच्चों को ये नजर ना आया, बस ये देखा कि आलम गिर रहा है, आलम गिर रहा है, आलम गिर रहा है, ये मंजर देखना था। सकीना ने हाथ से कूजा फेंक दिया, जमीन पे गिर पड़ी, चचा मुझे पानी नहीं चाहिए, तू आ जा, चचा तू आ जा। आखिरी जुमले, बहुत लंबी मजलिस हो गई। और उधर हुसैन अब्बास के सरहाने गए, अब्बास का लाशा इस हालत में न था कि उठाया जाता। हुसैन जमीन करबला पे बैठे, अब्बास का सर गोद में लिया, अब्बास को आखिरी वसीयत है, कहा मौला सिर्फ एक ख्वाहिश, जब पैदा हुआ तो पहली जियारत आपके चेहरे की कीजिए, अब दुनिया से जा रहा हूं, एक आंख में तीर लग चुका है, दूसरी आंख पर खून जमा है, आका मेरे हाथ नहीं है, हाथ कट गए, वरना खून خود سے صاف کر لیتا، آقا بس اپنی ابا سے یہ خون پوچھ دیجئے۔ حسین نے اپنی ابا سے عباس کی آنکھ سے خون صاف کیا، عباس نے آنکھیں کھولی، آخری زیارت حسین کی کی، اور حسین نے گرے ہوئے علم کو سنبھالا، لے کے خیمہ گاہ میں آئے، آواز دی، زینب میرے عباس کا علم آ گیا، علم سنبھالو اور اب مجھے خدا حافظ کہو، اب میں جا رہا ہوں۔ زینب نے کہا بھیا ایک لمحے رک جا، میں ابھی آتی ہوں۔ علم لے کر صحن خیمہ میں پہنچی، آواز دی، اے کلثوم، اے رقیہ، اے رباب، اے لیلا، ذرا یہاں تو آنا۔ ساری بیوی آ گئی، شہزادی کیا بات ہے؟ کہا کل میں نے وعدہ کیا تھا نا، تمہاری چادریں سلامت رہیں گی، علی کی بیٹی اپنا وعدہ واپس لے رہی ہے۔ ارے جس کے بھروسے وعدہ کیا تھا وہ عباس مارا گیا، عالم آ گیا، علمدار نہ آیا، عالم آ گیا، علمدار نہ آیا۔
عباس قتل ہو گئے، محشر ہوا بپا، عباس قتل ہو گئے، محشر ہوا بپا، بے کس حسین ہو گئے، بھائی ہوا جدا، اب ختم ہے لڑا، علمدار چل بسا، اب ختم ہے لڑا، علمدار چل بسا، دوڑے حسین کہتے ہوئے، ہاں یہ کیا ہوا، عباس قتل ہو گئے، محشر ہوا بپا، پہنچے جو گرتے پر، تو دیکھا یہ حال زار، پہنچے جو گرتے پر، تو دیکھا یہ حال زار، شان قلم ہے شیر ہے زخمی پڑا ہوا، عباس قتل ہو گئے، محشر ہوا بپا، بولے لپٹ کے گا، زی سے کچھ تو کرو کلام، بولے لپٹ کے گا، زی سے کچھ تو کرو کلام، کیا حال ہو گیا میرے بھائی، یہ کیا ہوا، کیا حال ہو گیا میرے بھائی، یہ کیا ہوا، عباس قتل ہو گئے، محشر ہوا بپا، کیوں آنکھ کھول کر ہمیں تم دیکھتے نہیں، کیوں آنکھ खोल कर हमें तुम देखते नहीं। अब्बास बोले तीर है मौला लगा हुआ। अब्बास बोले तीर है मौला लगा हुआ। अब्बास कत्ल हो गए मैं शर हुआ बपा। प्यासी सकीना से मैं बहुत शर्मसार हूँ। प्यासी सकीना से मैं बहुत शर्मसार हूँ। अफसोस है के वादा मुझसे वफा हुआ। अफसोस है के वादा न मुझसे वफा हुआ। अब्बास कत्ल हो गए मैं शर हुआ बपा। ये कह रहे थे आई जो दो चार इच किया। ये कह रहे थे आई जो दो चार इच किया। देखा हुसैन ने के है मन का दला हुआ। देखा हुसैन ने के है मन का दला हुआ। अब्बास कत्ल हो गए मैं शर हुआ बपा। लाए हुसैन मश को अलम खै मगाह में। लाए हुसैन मश को अलम खै मगाह में। चिल्लाई बीबिया के अलमदार क्या हुआ। चिल्लाई बीबिया के अलमदार क्या हुआ। अब्बास कत्ल हो गए मैं शर हुआ बपा। अब्बास कत्ल हो गए मैं शर हुआ बपा। बेकस हुसैन हो गए भाई हुआ जुदा। खैमे में गुल है बपा। लो वो अलम आता है रन से अलमदार का। लो वो अलम आता है مشق سکینہ کی بھی، دیکھو وہ ہے بند رہی، خون میں ڈوبا ہوا، لو وہ علم آتا ہے بھائی کے اب صدمے سے، شاہ نہیں جینے کے، موت کا ہے سامنا، لو وہ علم آتا ہے، ہو چکے بے کس امام، جنگ ہوئی ہے اکتتام، بھائی بھی کام آ چکے، لو وہ علم آتا ہے، مشق سکینہ کی بھی، دیکھو وہ ہے بند رہی، خون میں ڈوبا ہوا، لو وہ علم آتا ہے، خیمے میں گل ہے بپا، لو وہ علم آتا ہے، رن سے علم دار کا، لو وہ علم آتا ہے، زینب لپٹ کے روئی عباس کے علم سے، زینب لپٹ کے روئی عباس علم سے، لپٹی ہوئی علم سے کہ